ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا أيها بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين آمين जैसा कि अगली मजलिस में बतलाया था, ये पहली सूरत है जिसका नाम है सूरह फातिहा। इसमें पहली तीन आयतें हैं, उसमें तो अल्लाह तबारक व तआला की हम्द व सना बयान की गई है। अल्लाह ताला ने इस सूरत को बंदों की जबान से कहलवाया है, या बंदे अल्लाह के हुजूर में ये मुनाजात पेश करते हैं, जिसमें शुरू में अल्लाह तबारक व तआला की तारीफ है, उसके वो सिफात जो खास अल्लाह ताला की तमाम सिफात में बड़ी अहमियत के हामिल हैं उनको बयान किया गया है, और फिर उसके बाद बंदा अल्लाह ताला के हुजूर अपनी बंदगी का इकरार करते हुए ये भी कहता है कि आप ही से मैं मदद चाहता हूँ, और फिर अल्लाह ताला से दुआ करते हुए सिराते मुस्तकीम की दुआ करता है। यहाँ अल्हम्दुलिल्लाह रब्बिल आलमीन, जैसा कि अगली मजलिस में बतलाया था कि तमाम तारीफें अल्लाह ताला की हैं जो तमाम जहानों का परवरदिगार है। ये अल्लाह अल्लाह तबारक व तआला का ज़ाती नाम है, और बाकी जितने भी नाम हैं वो अल्लाह तबारक व तआला के सिफाती नाम हैं, जो अल्लाह ताला की सिफात को बतलाते हैं। रब्बिल आलमीन जो तमाम जहानों का परवरदिगार है, यहाँ अल्लाह तबारक व तआला की सिफत रुबूबियत को जिक्र किया गया कि उसमें अल्लाह ताला ही हर चीज को वजूद अता फरमाते हैं, वजूद के बाद कमाल भी देते हैं, और उस कमाल को इंतहा तक पहुंचाते हैं। तरबियत उसी को कहते हैं कि किसी चीज को उसके मुंतहा तक, कमाल तक धीरे धीरे तदरीजन दर्जा बदर्जा पहुंचाना। तो दुनिया के अंदर जितने भी आलम हैं, आलम इंसान हो या आलम जिन्नात हो या आलम मलाइका हो या आलम जमादात हो, आलम हैवानात हो, आलम नबातात हो, और भी जैसा कि अगली मजलिस में आजकल की साइंस ने दूसरी बहुत सारी कहकशाओं का जो है उन्होंने उसको तलाश किया है और बतलाया है, इन तमाम आलमों का पालने वाला परवरदिगार अल्लाह ताला ही है। इससे अल्लाह तबारक ताला की कुदरत का अंदाज़ा लगाया जा सकता है। तो उसी ने सबको पैदा किया और सबको कमाल से नवाजने वाला भी वही है और इंतहा को पहुंचाने वाला भी वही है। और वह जब उसी की कुदरत से ये सब कुछ हुआ तो वही इस लायक है कि उसकी इबादत की जाए। मुफस्सिरीन लिखते हैं कि अल्लाह ताला ने इस सूरत के अंदर इस्लाम के तीन बुनियादी अकाइद जो हैं, अकीदा तौहीद, अकीदा रिसालत और अकीदा आखिरत को बयान किया है। ये पहली आयत है जिसमें अकीदा तौहीद का तज़किरा है कि जब अल्लाह ताला ही की ज़ात वो ज़ात है जिसने तमाम जहानों को पैदा किया और उनको पालने वाला, उनको गोया कमाल की इंतहा तक पहुंचाने वाला वही है, तो वही इस लायक है कि उसकी इबादत की जाए, उसके अलावा किसी और की इबादत न की जाए। तो वह इसमें तौहीद का सबक दिया गया है। और अर्रहमान अर्रहीम, ये अल्लाह तबारक तआला के दो नाम हैं, दोनों मुबालगे के सेगे हैं और दोनों रहमत से बने हुए हैं। और जैसा कि बतलाया था, रहमान का मतलब जिसकी रहमत सब पर आम हो, चुनांचे उसका तर्जमा किया जाता है सब पर मेहरबान। दुनिया के अंदर अल्लाह तबारक तआला की रहमत ऐसी सबको शामिल है कि कोई भी दुनिया की मखलूक छोटी या बड़ी, कोई भी अल्लाह की रहमत से जो है निकली हुई नहीं है। अल्लाह तबारक तआला की रहमत सबको शामिल है। तो इसीलिए बात इमाम बैज़ावी रहमतुल्लाह अलैह फरमाते हैं, रहमान दुनिया व रहीम अलाखिरा। वह अल्लाह की ये सिफत रहमत जिसका तज़किरा अल्लाह के नाम रहमान के अंदर किया गया है, उसका ज़ुहूर दुनिया में होता है और दुनिया की सारी मखलूक, कायनात में जितनी भी मखलूकात हैं उन तमाम पर अल्लाह की इस रहमत का ज़ुहूर होता है। और रहीम, रहीम का मतलब ये है कि बहुत ज़्यादा मेहरबान, जिसकी रहमत बहुत ज़्यादा कामिल व मुकम्मल हो और उसका ज़ुहूर होगा आखिरत में। इसलिए जैसा कि मैंने बतलाया था कि दुनिया की साख्त और बनावट ही ऐसी है कि अल्लाह की रहमत अला वजील कमाल का ज़ुहूर यहाँ नहीं हो सकता, उसमें इसकी सलाहियत ही नहीं है, उसका ज़ुहूर आखिरत में होगा। तो आखिरत में जो अहले ईमान हैं, जो फलाह याब बंदे हैं, अल्लाह तबारक तआला की रहमत उनके ऊपर कामिल व मुकम्मल होगी। तुम्हारा ये अल्लाह की दो सिफतों का तज़किरा किया गया और ख़ास तौर पर सिफत, ये दो नाम, दोनों सिफाती नाम हैं और वो दोनों बने हैं सिफत रहमत से। वह इस बात की तरफ इशारा है कि अल्लाह तबारक तआला की ये सिफत जो रहमान वाली दुनिया के अंदर सबको शामिल है, उससे हमें फ़ायदा उठाना चाहिए। अल्लाह ताला की सिफत रहमत का हाल ये है, जैसा कि हदीस में आता है, हज़रत उमर रदी अल्लाह ताला अन्हु की रिवायत है, मिश्कात में मौजूद है, कि एक मरतबा नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की खिदमत में कुछ कैदी लाए गए। उन कैदियों के अंदर एक औरत थी जिसका बच्चा दूध पीता उससे बिछड़ गया था और उसकी छातियों में दूध जो है जमा होकर जोश मार रहा था। तो वो बेचैनी के साथ वहाँ भाग रही थी, कोई भी बच्चा किस नज़र आ जाता उसको लेकर वो अपनी छाती से लगाती और दूध पिलाना शुरू कर देती थी। तो इस मंजर को देखकर नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने हजरत साहबा से पूछा, बतलाओ क्या ये औरत अपने बच्चे को आग में डाल सकती है? तो साहबा ने जवाब में अर्ज किया, अल्लाह के रसूल, हरगिज नहीं। तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया, लल्लाहु अरहमु बिबादिही मिन हाज़िही बिवलदिहा, अल्लाह ताला अपने बंदों पर इससे ज्यादा मेहरबान है जितना ये औरत अपने बच्चे के ऊपर मेहरबान है, उससे ज्यादा अल्लाह अपने बंदों पर मेहरबान है। हदीस में आता है, अल्लाह ने अपनी रहमत के 100 हिस्सों में से एक हिस्सा दुनिया के अंदर रखा है, और उसी की वजह से जो जिसके साथ मोहब्बत करता है, माँ अपने औलाद के साथ, चाहे इंसानों में हो या जानवरों के अंदर, यहाँ तक कि घोड़ी अपना कदम जो है वो जब जमीन पर रखना चाहती है तो पहले देख लेती है कि कहीं मेरे बच्चे के ऊपर तो कदम नहीं पड़ रहा है, और बहुत एहतियात से वो नीचे रखती है उस मोहब्बत की वजह से। तो गया अल्लाह ताला ने दुनिया में सिर्फ उसके एक हिस्से को जहूर अता फरमाया है, और वहां आखिरत के अंदर वो 99 हिस्से जाहिर होंगे, और उसका जहूर ऐसा होगा कि शेख सादी रहमतुल्लाह अलैह के बकौल जो उन्होंने करीमा में कहा है, वगर दिहद यक सलाए करम अजाजील गोय नसीब बरम, कि अगर अल्लाह ताला एक करम की आवाज लगा दे तो शैतान भी कहेगा मुझे भी इसमें से हिस्सा मिल जाएगा, वो भी नाउमीद नहीं होता अल्लाह ताला की उस रहमत से। और वाकया ये है कि अल्लाह की इस रहमत का जहूर इस दुनिया में तो सब पर होता है, मुसलमान हो, काफिर हो, इंसान हो, जानवर हो, जमादात में से हो, किसी में से भी हो, बल्कि काफिरों को भी अल्लाह ताला ऐसे लाड़ प्यार के साथ जो है दुनिया के अंदर पालते हैं कि कोई उसका तसव्वुर नहीं कर सकता। ये अल्लाह ताला की नेमतें उनको भी शामिल हाल है दुनिया के अंदर, और अल्लाह ताला हर एक के साथ जो है और तरबियत का मामला फरमाते हैं। इमाम राजी रहमतुल्लाह अलैह ने इसी अर्रहमान वर्रहीम के मातहत लिखा है कि हजरत इब्राहिम अदहम रहमतुल्लाह अलैह फरमाते हैं कि मैं एक जगह पर मेहमान था, दस्तरखान लगाया गया खाने के लिए, अचानक एक कौवा आया और एक रोटी उठा करके भागा, क्या उसके पीछे पीछे गए तो वो कुछ पहाड़ियों के दरमियान अंदर गया, तो वहां जो उस जगह पर जाकर देखा गया तो एक आदमी जो है वो उसके दोनों हाथ बेड़ियों में बंधे हुए थे, वहां मुकय्यद पड़ा था, उसके मुंह पर जाकर के उसने रोटी डाल दी, वह अल्लाह ताला ने उसकी रोजी का भी वहां इंतजाम किया। और एक और वाकया बयान किया है, हजरत जुनून मिश्री रहमतुल्लाह अलैह फरमाते हैं, एक मर्तबा मैं अपने घर में था और मेरे दिल में एक बलबला और बेचैनी सी पैदा हुई, तो मैं घर से बाहर निकला और दरियाए नील की तरफ गया, वहां उसके किनारे पर जब पहुंचा तो वहां देखा कि एक बड़ा बिच्छू जो है वो चल रहा है तेजी के साथ, का मैं उसके पीछे पीछे चला, कि यकीनन इसमें अल्लाह तबरक तआला की कोई हिकमत पोशीदा होगी, का वो थोड़ी देर आगे चला, इतने में दरिया के अंदर दरियाए नील में से एक बहुत बड़ा मेंढक आकर के किनारे पर खड़ा हो गया, और वो बिच्छू कूद करके उसके पीठ के ऊपर सवार हो गया, वो मेंढक जो है उस बिच्छू को लेकर दरिया के अंदर तैरने लगा और दूसरी तरफ जाने लगा, कहा मैंने भी जल्दी से एक कश्ती हासिल की और मैंने भी उसका पीछा किया, दूसरे किनारे पर जब पहुंचा वो मेंढक तो बिच्छू छलांग लगा करके उसके ऊपर से नीचे आ गया, और फिर वो तेजी के साथ जाने लगा, कब मैं भी उसके पीछे पीछे गया, वो एक थोड़ी दूर जा करके एक दरख्त के नीचे एक नौजवान सो रहा था नशा किए हुए, और वहां देखा कि वहां एक जो है अजदहा वो उसकी जो है ये नाफ की तरफ से उसके जिस्म के ऊपर चढ़ करके बस वो फन उसकी जो थी वो खड़े की हुए था, उसके काटने के दर पे था कि अचानक ये बिच्छू ने जा करके वो बिच्छू कूद करके उसके ऊपर चला और उसको इतना जोर से डसा कि वो सांप जो है वो तेवरी खा करके नीचे गिरा, और बिच्छू फिर तेजी के साथ जो है वापस जाने लगा और फिर उसी तरह वो मेंढक आया और उसने उस मिस्री किनारे पर पहुंचा दिया। तो अब इधर का मदद जुनून मिस्री रहमतुल्लाह अलैह, यही वाकया जो है वो एक और जगह पर है, उसमें यह है कि हज़रत जुनून मिस्री रहमतुल्लाह अलैह ने बाद में उस नौजवान के पांव हिला करके बेदार किया, तो होश में आया तो उसको बतलाया कि ए गाफिल, तू जानता है कि तेरे साथ अल्लाह ताला का क्या मामला हुआ। वो पूरा किस्सा बयान किया तो ये सुनकर वो जवान कहने लगा, इलाही हादा फैलो का बेमन असा का फकैफा लुत्फ का बेमन युति होगा, ये तेरा ये मामला तो तेरे उस बंदे के साथ है जिस जो तेरी नाफरमानी में मुबतला है, तो जो तेरे बंदे तेरी इताअत और फरमाबरदारी में हैं उनके साथ तेरा क्या मामला होगा। ये कहा और उठ करके जाने लगा तो हज़रत जुन्नून मिस्री ने कहा, कहाँ जाते हो? कि इलल्लाह, अल्लाह की तरफ जाता हूँ, अब कोई अपनी जिंदगी से तोबा करता हूँ। तो हकीकत तो यह है कि अल्लाह ताला की रहमत जो है हर एक को शामिल है, अगर आदमी उसको सोचे तो। एक और रिवायत में विश्कांसी में मौजूद है, रिवायत मौजूद है कि एक मरतबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ़ फरमा थे, एक आदमी चादर ओढ़े हुए, उसके हाथ में कुछ था जिसको उस चादर के एक कोने से उसने ढांप रखा था। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की खिदमत में हाजिर हुआ और आकर के कहने लगा कि ये अल्लाह के रसूल, मैं दरख्तों के एक झुंड के पास से गुजर रहा था कि मुझे अंदर से परिंदे के बच्चों के बोलने की आवाज़ आई, तो मैं अंदर गया तो छोटे छोटे बच्चे थे जो भी उड़ने के लायक नहीं हुए थे, उनके बाजुओं में परों में इतनी कुव्वत नहीं थी कि उड़ सके। मैंने उन बच्चों को अपने हाथ में ले करके उसके ऊपर चादर का किनारा कोना डाल दिया और दरख्तों के झुंड में से बाहर आया, उन बच्चों की माँ जो थी वो मेरे सर पर चक्कर काटने लगी, मंडलाने लगी कि मैंने ये कोना जो था जो ढांप जिससे बच्चों को ढांप रखा था वो हटा दिया, खोला, वो माँ आकर अपने बच्चों पर गिरी और उनके साथ चिपक गई, जाने का नाम नहीं लेती। क्या मैंने उसको भी ढांप लिया और मैं ये आपकी खिदमत में लेकर के आया हूँ। दूसरा तुमने फरमा रखो, उसने वो खोल करके उन बच्चों को नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के सामने रखा, वो माँ वो भी उनके साथ चिपकी हुई है। बच्चे तो चूंकि उनमें उनके बाजुओं में परों में ताकत नहीं थी इसलिए नहीं उड़ते थे, लेकिन माँ तो उड़ सकती थी मगर बच्चों की मोहब्बत की वजह से वो भी उनके साथ लिपटी हुई थी। ये मंजर देख कर नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने हजरात सहाबा से पूछा, अताजबून अले रहमे उम्मिल अफराखे बेफिराखया वल्लदी बासनी बिलहक लल्लाहु अरहमु बेबादिही मिन उम्मिल अफराखे बेफिराखया, क्या इन बच्चों की माँ को अपने बच्चों के साथ जो मेहरबानी और शफकत है मोहब्बत है उस पर तुमको ताज्जुब होता है? कसम है उस जात की जिसने मुझे दीन हक लेकर के भेजा है, अल्लाह तबरक तआला को अपने बंदों को बंदों के साथ उससे ज्यादा मेहरबानी और शफकत और मोहब्बत है जितनी इन बच्चों की माँ को इन बच्चों के साथ। तो हकीकत तो यह है कि अल्लाह तआला को जो अपनी मखलूक के साथ मोहब्बत है उसका कोई मुकाबला नहीं कर सकता। तो ये अर्रहमान का जुहूर तो हो ही देख ही रहे हैं और क़यामत के रोज अर्रहीम का भी जुहूर होगा, अल्लाह की सिफत रहमत का। इसलिए उलमा लिखते हैं कि अल्लाह की इन सिफतों से फ़ायदा उठाना चाहिए, यानी अगर हमसे कुछ कसूर हो गया है, गुनाह हो गए हैं, तो अपने गुनाहों पर अड़े न रहें, इतराएं नहीं बल्कि अल्लाह के हुजूर गिड़गिड़ाएं और रो रो करके अल्लाह से अपने गुनाहों की माफ़ी मांगे, अल्लाह माफ़ कर देगा। अल्लाह तो बड़ा मेहरबान है, कुरान में बारी ताला का इरशाद है, या इबादी अल्लज़ीना असरफू अला अन्फुसिहिम ला तक़नतु मिन रहमतिल्लाह इन्नल्लाह यग़फिरु ज़ुनूबा जमीअ, ए मेरे वो बंदो जिन्होंने नाफरमानी करके गुनाह करके अपनी जानों पर ज्यादती की है, अल्लाह की रहमत से मायूस न होना, अल्लाह सारे गुनाहों को माफ कर देंगे। अल्लाह तो बड़े मेहरबान है, अल्लाह बंदे की तौबा से तो اتنے خوش ہوتے ہیں. بخاری شریف میں حضرت انس رضی اللہ تعالیٰ عنہ کی روایت ہے جس میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے بندہ جب اللہ سے توبہ کرتا ہے تو اس پر اللہ کتنا خوش ہوتے ہیں اس کو ایک مثال سے حضور صلی اللہ علیہ وسلم نے سمجھایا ہے کہ ایک آدمی اونٹ کے اوپر سوار اور سارا کھانے پینا کا سامان ساتھ لیا سفر میں نکلا, ایک صحرا کے اندر چل رہا ہے اور دوپہر کے وقت ایک درخت کے نیچے ٹھہر گیا اور وہاں اونٹ پر سے اتر کر وہاں لیٹ گیا آرام کرنے کے لیے, اونٹ کو بھی وہاں چھوڑا. اب جب نیند سے اٹھا تو دیکھا کہ اونٹ غائب ہے. اب کھانے پینے کا سارا سامان اسی پر تھا, اس لق و دق صحرا کے اندر اور کوئی اس کے لیے زندگی کا سہارا نہیں, اس نے تلاش کیا کچھ ملا نہیں. تو بالآخر مایوس ہو کر کے وہ اسی درخت کے نیچے آ کر کے لیٹ گیا یہ سوچ کر کے کہ اب موت ہی آنی ہے تو یہیں آ جائے گی. اسی میں آنکھ لگ گئی, تھوڑی دیر کے بعد آنکھ کھلی تو دیکھا کہ وہ اونٹ وہاں موجود ہے. اس کو دیکھ کر اس پر اتنی خوشی طاری ہوئی کہ اس خوشی میں وہ کہنے لگا کہ اللہ تو میرا بندہ میں تیرا رب. کہنا تو یوں چاہیے تھا کہ اللہ میں تیرا بندہ تو میرا رب, شکرہ کے طور پر کہتا ہے, لیکن خوشی میں اس کی زبان پھسل گئی اور میں تیرا بندہ تو میرا رب کہنے کے بجائے تو میرا بندہ میں تیرا رب کہا خوشی کی زیادتی میں. تو نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں کہ دیکھو اس آدمی کو کتنی خوشی ہوئی. اللہ تعالیٰ کو جب اللہ کا کوئی بندہ توبہ کر کے اللہ تعالیٰ کی طرف رجوع کرتا ہے تو اس سے زیادہ خوشی ہوتی ہے. اس لیے بھائی جو گنہگار ہیں, خود قرآن میں جب باری تعالیٰ کہتا ہے فرماتے ہیں یا عبادی الذین اسرفوا, اور اس میں بھی شان رحمت تو دیکھو کہ ان گنہگاروں کو اللہ تعالیٰ خطاب کرتے ہیں کیسے, یا عبادی اے میرے بندو. دنیا میں باپ اگر اپنے بیٹے سے ناراض ہو اور کسی وجہ سے اس کو وہ تنبیہ کرنا چاہے تو اس کی ماں سے کہتا ہے تیرے بیٹے کو کہہ دینا یا میرے گھر میں قدم نہ رکھے, یعنی اپنا نے بیٹا نہیں کہتا ہے, اس کی اپنی بیوی سے کہتا ہے تیرے بیٹے کو. وہ اپنی طرف بھی نسبت کرنے کے لیے تیار نہیں ہے اس کی ان بری حالت کی وجہ. لیکن اللہ تعالیٰ گنہگاروں کی اس حالت میں بھی کہتے ہیں یا عبادی, اپنی طرف نسبت کرتے ہیں, کیا شان رحمت ہے. تو اس لیے اللہ کی اس رحمت سے فائدہ اٹھانا چاہیے اور آدمی جو ہے گناہوں پر اصرار نہ کرے, اگر کچھ گناہ ہو گیا ہے تو توبہ کرے, اللہ تعالیٰ اس کی توبہ کو قبول فرمائیں گے. اور اتنا ہی نہیں کہ اپنے گناہوں سے توبہ کرے بلکہ اپنے بھائیوں کی طرف سے, اپنے جیسے دوسرے انسانوں کی طرف سے اس کے ساتھ زیادتی کا معاملہ ہوا ہو, ظلم کا معاملہ ہوا تو ان کو بھی کیا کر دے, معاف کر دے, ان کے ساتھ بھی رحمت کا معاملہ کرے. حدیث میں تو مسلسل بالاولیت محدثین کے یہاں ایک حدیث ہے کہ سب سے پہلے استاد اپنے شاگردوں کو سناتے ہیں اور شاگرد سب سے پہلے روایت جو اپنے استاد سے سنتے ہیں جس کو مسلسل بالاولیت کہا جاتا ہے. حضرت عبداللہ ابن عمر ابن عاص رضی اللہ تعالیٰ عنہما کی روایت الراحمون یرحم الرحمن تبارک و تعالیٰ, کہ جو اللہ کے بندے دوسروں پر رحم کرنے والے ہیں ان پر رحمان کیا کرتا ہے, رحم کرتا ہے. ارحموا من فی الارض یرحمکم من فی السماء, کہ تم زمین والوں پر رحم کرو آسمان والا تم پر رحم کرے گا. اسی لیے حضور صلی اللہ علیہ وسلم فرماتے ہیں لا یرحم اللہ من لا یرحم الناس, جو لوگوں پر رحمت نہیں کرتا مہربانی نہیں کرتا اللہ اس پر مہربانی نہیں کرتا. ہم لوگوں کے قصور کو تو معاف نہ کریں, ان کے ساتھ تو رحمت کا معاملہ نہ کریں اور پھر اللہ سے رحمت کی امید رکھیں, یہ خیال است و محال است و جنوں, یہ ون سائڈ ٹرافک نہیں چلا کرتی, سمجھنا ہے کہ نہیں. اگر ہم اللہ سے رحمت کی امید رکھنا چاہتے ہیں رکھتے ہیں تو ہمیں بھی دوسروں کے ساتھ رحمت کا معاملہ کرنا چاہیے. دیکھو حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کا واقعہ موجود ہے احادیث کے اندر. حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کے اوپر جب تہمت لگائی گئی تھی اور منافقین نے اس کو بہت ہوا دی, بڑا اس کا پروپیگنڈا کیا, تو منافقین کے پروپیگنڈے کی وجہ سے بعض مخلص مومنین بھی دھوکے میں آ گئے اور انہوں نے بھی اس بات کو سچا سمجھ کر انہوں نے بھی جو ہے اس تہمت کے اس معاملے میں حصہ لیا، جن میں حضرت مستح ابن اساسہ رضی اللہ تعالیٰ عنہ، جو حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی خالہ زاد بہن کے بیٹے تھے اور مہاجرین میں سے تھے، اور غریب ہونے کی وجہ سے حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ ان کا خرچہ برداشت کرتے تھے، وہی ان کو خرچہ دیا کرتے تھے. جب حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی برات قرآن میں نازل ہوئی تو حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے کہا، ارے اس نے ان کے اوپر تو برات نازل ہوئی تو معلوم ہوا کہ حضرت عائشہ جو ہے اس معاملے میں بری ہیں. تو دیکھو ان کے انصاف کی بات کہ جب تک برات نازل نہیں ہوئی وہاں تک یہ ان کا وظیفہ بند نہیں کیا. دوسرا کوئی ہوتا ہمارے دور کا ہمارا مزاج، وہاں تو پہلے دن سے ہی معاملہ نمٹ جاتا کیا میں خرچہ دیتا ہوں اور ہماری بیٹی کے ساتھ ایسا ہو رہا ہے. لیکن نہیں، انصاف کا تقاضا انہوں نے یہ پورا کیا کہ جب تک حضرت عائشہ کی برات ظاہر نہیں ہوئی، بے گناہ ہونا ظاہر نہیں ہوا، وہاں تک جب بے گناہ ہونا ظاہر ہوا اب وہی آئی قرآن میں آیت نازل ہوئی تو اب جو ہے بات صاف ہو گئی کہ یہ غلط تھے، قصوروار تھے. تو اب حضرت ابو بکر نے قسم کھائی کہ میں ان پر خرچہ نہیں کروں گا. تو انہوں نے یہ قسم کھائی تو قرآن پاک میں باری تعالیٰ نے آیت نازل فرمائی، ولا یاتل اولو الفضل منکم والسعۃ ان یؤتوا اولی القربى والمساکین والمہاجرین فی سبیل اللہ الا تحبون ان یغفر اللہ لکم واللہ غفور رحیم. تم میں جو لوگ ولا یاتل اولو الفضل منکم والسعۃ، تم میں لوگ جو لوگ فضیلت والے اور مالی کشادگی والے ہیں وہ اس بات پر قسم نہ کھائیں. دیکھو اللہ تبارک تعالیٰ حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو اولی الفضل بتلا رہے، اس سے ان کے مقام کا اندازہ ہوتا ہے. وہ اس بات پر قسم نہ کھائیں کہ لا ایو تو کہ وہ نہیں دیں گے، اس بات کا نہ دینے کی قسم نہ کھائیں کہ وہ نہیں دیں گے ان کو جو رشتے دار ہیں، چونکہ یہ خالہ زاد بہن کے بیٹے تھے. بل مساکین اور غریب ہیں، کیونکہ وہ غریب بھی تھے. بل مہاجرین فی سبیل اللہ، اور مہاجرین میں سے بھی تھے، تینوں صفت ان میں تھی. الا تحبون ان یغفر اللہ لکم، کیا تم اس بات کو پسند نہیں کرتے کہ اللہ تعالیٰ تمہارے گناہوں کو معاف کرے؟ وہ حضرت ابو بکر کو ترغیب دی جا رہی ہے کہ تم ان کا قصور معاف کر دو، اللہ تمہارے قصور معاف کریں گے. تو حضرت ابو بکر، نبی کریم صلی اللہ علیہ وسلم نے جب یہ آیت نازل ہوئی حضرت ابو بکر کو بلایا اور بلا کر کے ان کے سامنے یہ آیت تلاوت فرمائی. سنتے ہی فوراً حضرت ابو بکر کہنے لگے، واللہ انی لأحب ان یغفر اللہ لی، کیوں نہیں، اللہ کی قسم میں اس بات کو پسند کرتا ہوں کہ اللہ تعالیٰ میرے گناہوں کو معاف کرے. ہم دنیا میں ہمارا معاملہ آج الٹا ہو گیا. ہم اپنے متعلق تو یہ چاہتے ہیں کہ لوگ ہمارے قصور معاف کر دیں، لیکن لوگوں کے قصور کو معاف کرنے کے لیے ہم تیار نہیں. اپنے متعلق تو ہماری خواہش اور تمنا یہ ہوتی ہے کہ لوگ ہمارے ساتھ محبت کا، مہربانی کا، شفقت کا معاملہ کریں، اور ہم دوسروں کے ساتھ مہربانی کا، محبت کا، شفقت کا معاملہ کرنے کے لیے تیار نہیں. ایسا نہیں چلتا. اللہ تعالیٰ فرماتے ہیں، من لا یرحم لا یرحم، جو کسی پر رحم نہیں کرتا اس کے اوپر اللہ تعالیٰ کی طرف سے بھی رحم کیا نہیں جاتا. تو بہرحال یہ دونوں نام ہیں. اللہ ویسے بھی حدیث میں آتا ہے، تخلقوا باخلاق اللہ، کہ اللہ کی جو صفات ہیں ان صفات سے بندوں کو بھی کیا ہونا چاہیے، متصف ہونا چاہیے، یعنی ان صفات کو اپنے اندر پیدا کرنے کی کوشش کرنی چاہیے. اللہ تعالیٰ جب سب پر مہربان ہے تو ہمیں بھی اس کی کوشش کرنی چاہیے کہ ہماری اس مہربانی سے، رحمت سے کوئی بھی بچنے، دشمن ہو، دوست ہو، اپنا ہو، پرایا ہو، سب کے ساتھ اچھا سلوک کرو. ارحموا من فی الارض، زمین والوں پر رحم کرو، یرحمکم من فی السماء، آسمان والا تم پر رحم کرے گا. تو بہرحال اللہ کے یہ دونوں جو مبارک نام ہیں ان سے ہمیں بھی فائدہ اٹھانا چاہیے، اور ان صفات کو اختیار کر کے अल्लाह की मखलूक के साथ हमें भी रहमत का और मेहरबानी का मामला करना चाहिए। अगर ऐसा करेंगे तो बस अल्लाह ताला ने जो जैसा फरमाया, अल्लाह ताला जैसे माफ़ कर देते हैं हमारे गुनाह भी क्या हो जाएंगे, माफ़ हो जाएंगे। तो अल्लाह ताला की रहमत तो बड़ी वसी है। मौलाना रूम फरमाते हैं, बाजा बाजा हर आँचे कर दी बाजा, गर काफिरो गबरो बुत परस्ती बाजा, ई दरगहे माँ दरगहे ना उम्मीदी नेस, गर सदबार तो वाह शिकस्ती बाजा, क्या आओ वापस आ जाओ तुम जो है हमारी ये बारगाह जो है हमारा ये दरबार नाउमीदी वाला नहीं है। तुम चाहे गर काफिर हो गबरो बुत परस्ती, तुम काफिर हो मजूसी हो बुत की पूजा करने वाले हो, फिर भी आ जाओ और जो है हमारी ये बारगाह जो है हमारा ये दरबार नाउमीदी का नहीं है, 100 बार तोबा को तोड़ चुके हो तो भी आ जाओ। तो हकीकत तो ये है इतना मेहरबान खुदा उसको छोड़कर हम कहाँ जाएंगे, दुनिया में है कोई जो हमें पना दे, मेरे जो न कहीं जहां में अमा मिली, जो अमा मिली तो कहां मिली, मेरे जुर्म खाना खराब को तेरे अफवे बंदा नवाज में। हकीकत में कोई पना नहीं देगा अल्लाह की रहमत के अलावा, कोई पना देने वाला नहीं है दुनिया में, इसलिए अल्लाह ही की तरफ रुजू करना चाहिए। गुनाह हो गया है तो तौबा करो, उसकी तरफ रुजू करो हमेशा। जब भी पढ़ें इस सूरत को नमाज में, अल्लाह ताला हर नमाज में और हर नमाज की हर रकात में इसको पढ़ने का हुक्म दिया गया है, तो हमें जरा उस वक्त यही तसव्वुर करना चाहिए, ये सबक ताज़ा कर लेना चाहिए। और अर-रहमान अर-रहीम जो है, जब अल्लाह ताला इतने मेहरबान हैं तो उसकी उसी रहमत का तकाजा यह है कि वो अपने बंदों को रास्ते राह हक दिखाए बगैर जो है ऐसे ही नहीं छोड़ देंगे गुमराही के अंदर, बल्कि उनको राह हक दिखाने के लिए अल्लाह ताला ने नबियों की जो है का सिलसिला जारी फरमाया, इससे रिसालत का सबूत होता है। तो इस्लाम के जो बुनियादी अकायद हैं, एक तो है तौहीद और दूसरा है रिसालत, दोनों ये पहली आयत से जो है अल्हम्दुलिल्लाह रब्बिल आलमीन से तौहीद का सबूत होता है, और अर-रहमान अर-रहीम से रिसालत का, और आगे मालिक यौमिद्दीन, अल्लाह ताला जो मालिक है, जो रोज़े जज़ा का मालिक है। दीन यानी बदला और हिसाब के माने में भी आता है, लफ्ज़ दीन दोनों माने में आता है। अल-कय्यिसु मन दाना नफ्सहु व अमिला लिमा बादल मौत, हदीस में आता है होशियार वो है जो अपने नफ्स से हिसाब ले और मौत के बाद वाली जिंदगी के लिए अमल करे। तो हिसाब के माने में भी दोनों तर्जुमा करते हैं, रोज़े हिसाब का मालिक है या रोज़े जज़ा का। इसलिए कि जब अल्लाह किसी को कोई आप बदला देना चाहेंगे तो पहले हिसाब करना पड़ेगा, बदले के लिए हिसाब लाजिम है, और हिसाब जब करेंगे तो बदला दी, दोनों एक दूसरे के लिए लाजिम मंजूम है। इसलिए आपने तर्जमे दोनों किस्म के पढ़े होंगे, रोज़े जजा का मालिक और रोज़े हिसाब का मालिक, दोनों है, दोनों एक हम माना है। तो बहरहाल ये अल्लाह ताला कयामत के दिन का मालिक है। देखो अल्लाह ताला तो इस दुनिया में भी हर चीज का मालिक है, लेकिन अल्लाह ताला ने दुनिया के अंदर जो है ना एक अपनी खास हिकमत और मसलियत की वजह से इंसानों को भी मालिक बनाया, आर्जी तौर पर, मजाजी तौर पर। अगरचे आज भी हकीकत में मालिक तो कौन है, अल्लाह है, लेकिन अल्लाह ताला ने इंसानी मिल्कियतों को भी तस्लीम किया, कहा दुनिया की जिंदगी, इसीलिए तो ज़कात फर्ज होती है। अगर मालिक ना माना जाए तो ज़कात कहाँ से फर्ज होगी, और हर आदमी अपने कपड़े पहने हुए, भाई ये कपड़े किसके, मेरे हैं, ये मकान किसका है, मेरा है, मिल्कियत साबित होती है। दुनिया के अंदर अल्लाह ताला ने मिल्कियत को तस्लीम किया और हर एक को मालिक बनाया, दुनिया में हाकिम भी बनाया, लोगों हुक्मरान भी बनाए, लेकिन ये हुक्मरानों की हुकूमत जो है ना वो भी दुनिया में कैसी है, आर्जी और मजाजी है। हकीकी मालिक और हकीकी हुक्मरान तो अल्लाह है। बहरहाल दुनिया की जिंदगी में अल्लाह ने अपनी मसलहतों और हिकमतों के पेश नज़र जो है ये इंसान की मालिकियत को और इंसान के मुलुकियत को, उसकी बादशाहत को पूरा मंजूरी दी, आर्जी ही सही, लेकिन ایک دن ایسا آنے والا ہے روز جزا قیامت کا دن. اس دن یہ جو دنیا کے اندر عارضی طور پر مجازی طور پر ملکیتیں تھیں وہ بھی کیا ہو جائیں گی ختم, کوئی کسی چیز کا مالک نہیں, بلکہ حشر کے میدان میں اللہ تعالیٰ اٹھا کر پیدا کر کے لائیں گے. ایسے ہی کما بدانا اول خلق نعیدہ وعدا علینا انا کنا فاعلین, یعنی جیسے ہم نے ماں باپ کے ماں کے پیٹ سے پیدا کیا تھا پہلے, ایسا ہی ہم دوبارہ ان کو زندہ کریں گے. حدیث میں آتا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ قیامت کے روز اللہ تعالیٰ انسانوں کو زندہ کر کے اٹھائیں گے قبروں سے, تو بدن کے اوپر کوئی لباس نہیں ہوگا, پاؤں میں جوتے نہیں ہوں گے, اور جیسے بچہ پیدا ہوتا ہے بغیر ختنہ کیا ہوا, ایسے بغیر ختنہ کیا کسی کے پاس کچھ نہیں. بچہ جب ماں کے پیٹ سے آتا ہے کیا لے کے آتا ہے, کچھ پوٹلا وٹلا لے کے آتا ہے اپنے لیے, کچھ نہیں, اس کے پاس کچھ بھی نہیں ہے. تو قیامت کے روز بھی اللہ تعالیٰ قبروں سے جب اٹھائیں گے دوبارہ پیدا کریں گے وہی کہتے ہیں کسی کے پاس کچھ نہیں ہوگا. یہ ظاہری ملکیتیں, مجازی ملکیتیں, عارضی ملکیتیں جو اللہ نے دنیا میں عطا فرمائی تھی, کوئی چیز اس دن نہیں ہوگی کسی کے پاس, سب ننگ ڈھڑنگ ایسے ہی سب ہوگی, اور کسی بادشاہ کی کوئی حکومت بادشاہت نہیں ہوگی. اللہ تعالیٰ اس وقت پکاریں گے خود ہی لمن الملک اليوم, آج کس کی حکومت ہے, وہاں کوئی جواب دینے والا نہیں ہوگا, اللہ خود ہی فرمائیں گے للہ الواحد القہار, اس اکیلے اللہ کی جو ہر چیز کے اوپر غالب ہے, اس کی اللہ کی حکومت کا حقیقی حکومت کا ظہور اس دن ہوگا. کس دن؟ روز جزا کو, قیامت کے روز. اس کو روز جزا یعنی گویا دنیا کے اندر جو اعمال کیے گئے ہیں ان کا وہ اس کا بدلہ دیا جائے گا. اس میں گویا آخرت کے عقیدے کی طرف اشارہ, یہ بنیادی عقیدہ ہے, اس لیے کہ بھائی دیکھو اس دنیا ہی کی زندگی ہی کو مانا جائے تو دنیا میں تو ہم دیکھتے ہیں کہ بہت سے ایسے ہیں جو کفر کرتے ہیں, پوری زندگی ان کی نافرمانی میں گزرتی ہے, اور اس کے باوجود وہ اللہ کی نعمتوں میں ڈوبے ہوئے ہیں, کھا پی رہے ہیں, مزے کر رہے ہیں, عیش کر رہے ہیں, اور ہر وقت اللہ کی نافرمانی مبتلا ہے. اور ایک دوسرا اللہ کے بندے وہ بھی ہیں جو ہر وقت اللہ کی فرما برداری میں ہیں لیکن تکلیف میں ہے, ذرہ برابر بھی کوئی نعمت نہیں. آدمی سوچتا ہے کہ یہ نافرمان پوری زندگی نافرمانی میں گزری, اس کی نافرمانیوں کا حق کیا ہوگا, کوئی بدلہ ملے گا کہ نہیں, اور یہ فرما بردار بندہ پوری زندگی اللہ کی اطاعت اور فرما برداری میں گزری, اس کا کیا, اس کو کیا نیک بدلہ ملے گا. دنیا میں تو ہم دیکھتے ہیں بہت سی مرتبہ کہ ایسا ہوتا ہے, تو گویا ہمیں بتلایا گیا کہ یہ دنیا کی زندگی ہی یہ نہیں ہے کہ پیدا ہوئے کھایا پیا اور ختم ہو گئے, نہیں, اس کے بعد ایک دوسری زندگی آنے والی ہے. یہ دنیا کی زندگی جو ہے وہ تو عمل کے لیے, یہاں بدلہ نہیں ہے, بدلہ تو کہاں دیا جائے گا, آخرت میں, وہی بدلے کا دن ہے. دنیا جو ہے عمل کے لیے ہے, بدلہ اس وقت ہوگا, اور اس وقت جو ہے جنہوں نے نیکیاں کی ہے متی و فرما بردار ہیں, اللہ تعالیٰ ان کو انعامات سے نوازیں گے, اور جو گنہگار ہیں نافرمان ہیں اللہ تعالیٰ ان کو سزا دیں گے. جن کو اطاعت کی وجہ سے نعمتوں سے نوازیں وہ نعمتیں بھی اعلیٰ درجے کی, دنیا کی نعمتوں دنیا میں اس کا کوئی تصور ہی نہیں ہو سکتا, ہر اعتبار سے, کمیت کے اعتبار سے بھی اور کیفیت کے اعتبار سے بھی. اور جو نافرمان ہیں ان کو جو سزائیں دی جائے گی وہ بھی اعلیٰ درجے کی, اس میں کوئی کمی نہیں. دوبارہ مالک یوم الدین روز جزا کا مالک, اس میں عقیدہ آخرت کی طرف بھی اشارہ ہے. تو گویا اسلام کے جو بنیادی تعلیمات ہیں ان میں تین چیزیں ہیں, توحید, رسالت اور آخرت. یہ سورہ فاتحہ کی پہلی تین آیتوں میں ان تینوں کی طرف اشارہ ہو گیا.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.
سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک, اللہم صل علی سیدنا و مولانا محمد و علی آل سیدنا و مولانا محمد کما تحب و ترضا بعدد ما تحب و ترضا ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرین ربنا آتنا فی الدنیا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما اے اللہ تو ہمارے گناہوں کو معاف فرما ہماری خطاؤں سے درگزر فرما تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے اے اللہ تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما تیری یاد سے ہمارے دلوں کو آباد فرما دوام ذکر اور دوام طاعت کی ہمیں توفیق عطا فرما تمام اعمال میں اخلاص اتباع اور احتساب کی کیفیت نصیب فرما اے اللہ تو ہمیں اور ہمارے تمام متعلقین کو صحت قوت عافیت سلامتی دنیا آخرت کی بلائیوں سے مالا مال فرما ہماری تمام ضرورتوں کی اپنے خزانے غیب سے کفالت فرما ہمیں کسی کا محتاج و دست نگر نہ بنا ہماری روزیوں میں برکت و وسعت عطا فرما اے اللہ تو ہماری اولادوں کو عقائد حقہ علوم نافعہ اعمال صالحہ اخلاق فاضلہ سے آراستہ فرما برے اخلاق برے کردار و گفتار برے عادات و اطوار بری صحبتوں برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پوری پوری حفاظت فرما اپنی شان ربوبیت سے اے اللہ تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک ہمارے دلوں کا سرور ہمارے لیے صدقہ جاریہ اور ہماری امیدوں سے بڑھ کر کے بنا دے اے اللہ اس مجلس میں جس بچے نے حفظ قرآن کی تکمیل کی اس کو بے انتہا قبول فرما جس طرح اس کے سینے کو قرآنی الفاظ سے مزین فرمایا قرآنی علوم و معارف سے بھی اس کو مالا مال فرما قرآنی اعمال صالحہ کا اس کو اہتمام نصیب فرما قرآنی اخلاق فاضلہ سے اس کو آراستہ فرما رات اور دن کی مختلف گھڑیوں میں زیادہ سے زیادہ قرآن پاک کی تلاوت کر کے اس کا حق حفظ ادا کرنے کی توفیق و سعادت عطا فرما اے اللہ حفظ قرآن کی تکمیل پر جو وعدے تو نے اپنے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم کی زبان مبارک سے دیے ہیں ان وعدوں کو اس بچے اور اس کے والدین اس کے اساتذہ اس کے مربیوں کے حق میں اور اہل خاندان کے حق میں پورا فرما جنہوں نے بھی اپنے اولاد کو اے اللہ حفظ میں لگا رکھا ہے ان کے لیے حفظ کی تکمیل کو آسان فرما اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما پریشان حالوں کی پریشانیوں کو دور فرما حاجت مندوں کی حاجتیں پوری فرما قید و بند میں محبوسوں کو رہائی نصیب فرما مقدمات میں ماخوذوں کو بری فرما جو جس مصیبت میں گرفتار ہے اے اللہ اس سے اس کو نجات عطا فرما اے اللہ حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اس کے ایمان و اسلام کی جان و مال کی عزت و آبرو کی اہل و عیال کی تجارت و زراعت و کاروبار کی ہر چیز کی پورے پوری حفاظت فرما پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے اے اللہ اس کی بھرپور نصرت فرما ظالم کے ہاتھ کو ظلم سے روک دے اے اللہ اس ملک میں امن و امان کی فضائیں قائم فرما یہاں بسنے والی قوموں میں آپس میں محبت رواداری اور حسن سلوک کو عام فرما اے اللہ جو لوگ ان کے درمیان بغض اور عداوت کے بیج بو کر अपने नाजायज मकासद को हासिल करना चाहते हैं उनकी साजिशों को नाकाम कर दे। अल्लाह हिंदुत्व के अलमबरदारों के एजेंडों को नाकाम कर दे। अल्लाह इस मुल्क में तेरे नेक बंदे हमारे अकाबिर ने दीन के जो सिलसिले जारी किए, अल्लाह मकातिब कुरानिया, मदारिस अरबिया, अल्लाह मराकिज दीनिया, खानकाहें, मसाजिद, तबलीगी और दीनी मराकिज और दीनी जमातें और जमीयतें, उन सब की हिफाजत फरमा। अल्लाह अल्लाह ममालिक इस्लामिया के सरबराहों को हिदायत अता फरमा, बेदीनों मुलहिदों की सरबराही से इन ममालिक को नजात अता फरमा कर दीनदार अमानतदार गैरत ईमानी से भरपूर हाथों में इक्तदार अता फरमा, जो अपने अपने इलाकों में शरीयत मुतारा को जारी और सारी करने वाले हों। अल्लाह अल्लाह तेरे हबीब पाक सल्लल्लाहु अलैहि वसल्लम ने जितनी खैर और भलाई तुझसे मांगी हमें और पूरी उम्मत को अता फरमा, और जिन शुरू और बुराइयों से पना चाही उससे हमारी और पूरी उम्मत की हिफाजत फरमा। यहाँ मौजूद तेरे तमाम बंदों की जायज और नेक मुरादें पूरी फरमा। रब्बना तकब्बल मिन्ना इन्नक अंतस समीउल अलीम, वतुब अलैना इन्नक अंतत तव्वाबुर रहीम। सल्लल्लाहु तआला अला खैरि खल्क़िही सय्यदिना व मौलाना मुहम्मदिन व आलिही व सहाबी अजमईन बिरहमतिक।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।